FM
94 MHz कृष्णसार जत्तिकै तेज। अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा प्रिय स्मृति ढकाल र तुला अधिकारीको हार्दिक स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
कर्णालीको स्याउको भाव बढ्यो, जुम्ला र डोल्पामा यसपालि उत्पादन घट्यो, कोसिली बन्दै मुगुका स्याउ।
बाँकेमा खुला दिशामुक्त अभियान फेरि सुस्तायो, दार्चुलाको नौगाड दोस्रो जलविद्युत आयोजनाको निर्माण कार्य शुरू।
बाँकेको खासकुसमा गाविसमा चालु आर्थिक वर्षमै बत्ती बल्ने, ग्रामीण विद्युतीकरण सम्झौताको म्याद तेस्रो पटक थप गरियो।
र जाजरकोटको दुर्गम गाविसमा चामल अभाव, बर्दियाको गुलरिया स्थित राष्ट्रिय वाणिज्य बैङ्कबाट 5 लाख रुपियाँ गायब।
ओहो दाई, बाली त राम्रो भएको छ, अब के गर्ने विचार छ त? बाली काट्ने पर्ने, राख्ने ठाउँ छैन, बेचौ भाउ छैन, के गर्ने गर्ने।
ल, तपाईँलाई सक्षमको बारेमा थाहा छैन? केएल दुगड समूहको ज्ञान एग्री, ग्लोबल आईएमई बैंक लिमिटेड र यूके एड को सक्षम कार्यक्रमले तपाईँ हामी जस्ता किसानका हितका लागि एउटा योजना ल्याएका छन्। यो सक्षम कार्यक्रमले गर्दा अब हामीले उत्पादन गरेको अन्न अत्याधुनिक गोदाममा सुरक्षित राख्न पाइनेछ। त्यति मात्र होइन, बजारमा जब हाम्रो भाव पाइन्छ तब आफ्नो उत्पादित अन्न बेच्न पनि पाइन्छ। गोदाममा राखेको अन्नको बजार भावको 70% रकम ग्लोबल आईएमई बैंकबाट सजिलै कर्जा सुविधा लिने पनि पाइन्छ। साथै आफ्नो उत्पादन सधैँ चोरी हुने, आगो लाग्ने, मुसा किराले खाएर नाश हुनबाट जोगिने मात्र होइन, अब बिमा पनि हुन्छ। त्यसैले अब ढुक्क हुनुहोस्।
ओहो, यो योजना त गजब रहेछ भाइ, यसको लागि सम्पर्क चाहिँ कसरी गर्ने हो?
ग्लोबल आईएमई बैंक लिमिटेड पुष्पलाल चोक शाखा र ज्ञान एग्री वेयर हाउस काठमाडौँ सुर्खेत रोड नेपालगंज यातायात व्यवसाय कार्यालयको उत्तरपट्टि। सम्पर्क नम्बर 9802500633।
ल, अब त म पनि ढुक्क भए, अब आफू त सक्षमतिर लागिने भयो।
केएल दुगड समूहको ज्ञान एग्रीले ग्लोबल आईएमई र यूके एड को सक्षम कार्यक्रमको सहकार्यमा किसानहरूको हितको लागि कृषि उपज भण्डारणको लागि अत्याधुनिक गोदामको सुविधाका साथै सहुलियत ब्याज दरमा सजिलो कर्जा सुविधाका साथ सक्षम कार्यक्रम ल्याएको छ।
नेपाल विद्युत प्राधिकरणको विद्युत आपूर्ति सम्बन्धी जरुरी सूचना। भारतको नानपारा सब स्टेशनमा पावर ट्रान्सफर्मर अपग्रेड कार्य हुने जानकारी प्राप्त भएको हुँदा यही असोज 28 गतेदेखि कार्तिक 1 गतेसम्म विद्युत आपूर्ति असहज हुने बेहोरा जानकारी गरिन्छ। सोबाट ग्राहक वर्गहरूमा पर्न जाने असुविधाको लागि नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्र क्षमा प्रार्थी छ। नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्र नेपालगंज बाँकी।
पश्चिम डायरीको सुरुमा कर्णालीमा स्याउ उत्पादन बढ्दै गएको, भाव पनि बढ्दै गएको, तर यसपालि चाहिँ जुम्ला र डोल्पामा स्याउको उत्पादन मौसमका कारणले घटेको खबर छ। गुणस्तरीय स्याउ उत्पादनमा अब्बल मानिएको कर्णालीको उत्पादनले पछिल्ला केही वर्ष यता बजार पाउन थालेको छ। खासगरी कर्णाली राजमार्ग खुलेपछि त्यहाँको उत्पादन सहजै सुर्खेत, नेपालगंज र काठमाडौँ लगायतका मुख्य शहरहरूमा पुग्न थालेको छ। स्याउ खरिदका लागि व्यापारीहरू बगैँचामै पुग्ने गरेका छन्। खडेरीले यस वर्ष स्याउको उत्पादन घटे पनि राम्रो मूल्य पाएपछि किसानहरू चाहिँ उत्साही भएका छन्। स्याउले कर्णालीको आर्थिक विकासमा सहयोग पुर्याउने भन्दै सरकारले 5 जिल्लामा स्याउ उत्पादन बढाउने र कृषकलाई आकर्षित गर्ने कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। कर्णाली राजमार्ग निर्माणसँगै कालीकोटका ग्रामीण भेगमा कृषकले बारीमा रोपेका स्याउले बजार पाउन थालेका छन्। जिल्लाको 17 गाविसलाई सड़क सञ्जालले छुन नसके पनि कर्णाली राजमार्ग सुर्खेत जुम्ला सड़कको आसपासका स्याउ किसानले अचेल बजार अभाव सहनु परेको छैन। त्यहाँ उत्पादित ओखर पनि किसानको घरमै बिक्री हुने गरेको छ। अचेल त स्याउ व्यापारी घरमै पुग्छन्। फोई महादेव सातका भक्ति प्रसाद पाण्डेले भन्नुभयो, यस्ता दिन आउलान् त सोचेकै थिएनौ, बोटमै स्याउ हारालुज हुने दिन पनि आए। फोई महादेव गाविसमा मात्र 80,000 स्याउका बिरुवा रोपिएका छन्। हाल पनि कालीकोटका विभिन्न गाविसमा 12 करोड़ बढ़ीको स्याउ बिक्री हुने गरेको कृषि
जिल्ला कृषि विकास कार्यालयको भनाइ छ, त्यहाँ उत्पादित स्याउ लैजान केही ठेकेदारले सुर्खेत र नेपालगंजबाटै काटेज बोकेर मिनी डाटामा ढुवानी गरेका स्याउ सस्तोमा खरिद गरी महँगोमा बेचिरहेका छन्। कालीकोटको स्याउ धनगढ़ी, महेन्द्रनगर, दाङ, बुटोल, नारायणगढ़, काठमाडौँ, नेपालगंजसम्म पुग्ने गरेको व्यापारीहरूको भनाइ छ। यस्तै जुम्लामा यस वर्ष स्याउ बाट 16 करोड़ रुपियाँ भित्रिएको छ। जुम्लामा उत्पादन भएको प्रांगारिक स्याउ बिक्रीबाट जुम्ली किसानले आमदानी गरेका हुन्। जुम्लामा उत्पादन हुने मुख्य फलफूलको रूपमा लिइएको स्याउ विस्तारै उत्पादनमा कमी आउन थालेको छ। यस वर्ष जुम्लामा 3,100 टन स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले बताएको छ। गत वर्ष प्रति किलो 30 रुपियाँमा बिक्री भएको स्याउ यो वर्ष 60 रुपियाँ पुगेको छ। त्यस्तै मुगुमा उत्पादन हुने स्याउ पर्यटकको निम्ति कोसेली हुन थालेको छ। भदौदेखि कार्तिकसम्म रारा भ्रमणमा जाने आन्तरिक पर्यटकले स्याउ कोसेली ल्याएर फर्किने गरेका छन्। यस्तै हुम्लामा स्याउ उत्पादन वृद्धि हुँदै गएको छ। सरकारले लागू गरेको स्याउमा आत्मनिर्भर कार्यक्रम मार्फत कृषि विकास कार्यालयले किसानलाई बिरूवा बिक्री वितरण गरेपछि किसानलाई थप सहयोग पुगेको छ। डोल्पामा चाहिँ उत्पादनको राम्रो सम्भावना रहेको भए पनि खडेरीका कारण यो वर्ष स्याउ उत्पादन झन्डै आधा घटेको कृषकहरूले बताएका छन्। वर्षेनी 1,200 मेट्रिक टन भन्दा बढी फल्नुपर्नेमा यो वर्ष 650 टन स्याउ फलेको अनुमान रहेको जिल्ला कृषि विकास कार्यालय डोल्पाका प्रमुख हेमप्रसाद अधिकारीले बताउनुभयो। आजको कान्तिपुर दैनिकमा कालीकोटबाट तुलाराम पाण्डे, जुम्लाबाट एलपी देवकोटा, मुगुबाट राजबहादुर शाही, हुम्लाबाट जयबहादुर रोकाया र डोल्पाबाट विष्णुलाल बुढाले यो रिपोर्ट लेख्नु भएको छ।
स्थानीय निकाय पुनर्संरचनाको बहस ग्रामीण तहमा पनि चल्दा बाँकेमा खुल्ला दिशामुक्त अभियान फेरि सुस्त आएको छ। पछिल्लो पटक कटकुया गाविसलाई साउन महिनामा खुल्ला दिशामुक्त घोषणा गरिएपछि अहिलेसम्म कुनै पनि गाविस खुल्ला दिशामुक्त हुन सकेका छैनन्। जिल्ला विकास समिति बाँकेका सूचना अधिकारी शरद पौडेलले स्थानीय निकाय पुनर्संरचनामा गाविसमा पनि छलफल गर्नुपर्ने भएकाले केही असर परे पनि अब लगत्तै राप्तीपारीको कालाफाटा गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिने बताउनुभयो। अहिलेसम्म बाँकेमा 25 गाविस र कोहलपुर नगरपालिका खुला दिशामुक्त घोषणा भएका छन्। अझै कालाफाटा, कम्दी, बेतनी, बनकटी, होलिया, साईगाउँ, रनियापुर र बेलहरी गरी 8 गाविस खुला दिशामुक्त गर्न बाँकी छ। नेपालगंज उपमहानगरपालिका पनि खुला दिशामुक्त हुन सकेको छैन। 28 वटा ओडा रहेको नेपालगंज उपमहानगरपालिकामा अहिलेसम्म 11 वटा ओडा मात्रै खुला दिशामुक्त भएका छन्। अझै 17 वटा ओडा बाँकी छन्। उपमहानगरपालिकाका सूचना अधिकारी ओबिराज आचार्यका अनुसार तिहार अघिसम्म 7, 12, 13 र 16 नम्बर ओडालाई खुला दिशामुक्त गर्ने गरी तयारी भएको छ।
अपी हाइड्रो पावर कम्पनीले 8 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण शुरू गरेको छ। यो दार्चुलाको खबर हो। 15 महिनामै 8 मेगावाट क्षमताको नौघाट जलविद्युत आयोजना निर्माण गरेको निजी कम्पनीको यो दोस्रो आयोजना हो। कम्पनीले दोस्रो अप्पर नौघाट निर्माण सकिए लगत्तै 40 मेगावाट क्षमताको अप्पर चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने जनाएको छ। नौघाट दोस्रोको असोजको दोस्रो साताबाट निर्माण शुरू भई 17 महिनामा बिजुली बाल्ने लक्ष्य अनुरूप काम अगाडि बढ़ाइएको आयोजनाका संचालक इन्द्रमणि त्रितारले बताउनुभयो। सिप्टी र धुलीगढ़ा गाविसको सीमामा निर्माण हुन थालेपछि स्थानीयलाई समेत लाभ पुग्ने धुलीगढ़ाका जनक सिंह ठगुन्नाले बताउनुभयो। यस्तै चमेलियाको रोकिएको काम पनि शुरू हुन थालेको छ। पटक पटक म्याद थप्दै 9 वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसकेको चमेलियामा काम शुरू भएको छ। अहिले 6 महिनामा चमेलियामा बिजुली बाल्न सकिने गरी विद्युत प्राधिकरण समितिले ठेकेदारलाई निर्देशन दिएपछि बल्ल काम शुरू भएको हो। सुरुङ निर्माण गरिरहेको चिनिया कम्पनी सीजीजीसीले पछिल्लो समय सेप्टेम्बर 2017 निर्माण सम्पन्न गर्ने जनाएको छ। मनोज बडुले कान्तिपुरमा खबर लेख्नु भएको छ।
5 वर्ष अघि 90 लाख गायब भएको घटना सेलाउन नपाउँदै बर्दिया गुलरिया स्थित राष्ट्रिय वाणिज्य ब्याङ्कबाट 5 लाख रुपियाँ हिनामिना भएको छ। ब्याङ्कको लापरवाहीले 5 लाख हराएको कर्मचारी स्रोतले बताएको छ। ब्याङ्कका खजान्ची भीमप्रकाश मल्लको जिम्मामा रहेको उक्त रकम हराएको हो। मल्लले रकम भूलवश ग्राहकले बुझेको हुन सक्ने बताउनु भएको छ। तर एकैपटक यति धेरै रकम नहराउने सम्बद्ध स्रोत बताउँछ। ब्याङ्कबाट रकम हराए पनि क्षेत्रीय कार्यालयले कुनै चासो देखाएको छैन। कान्तिपुरमा खबर छ।
बाँकेको खासकुसमा गाविसमा अब चालू आर्थिक वर्षमै बत्ती बल्ने भएको छ। त्यसका लागि ग्रामीण विद्युतीकरण सम्झौताको म्याद तेस्रो पटक थपिएको छ। फागुनभित्रै काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको हो। सामुदायिक विद्युतीकरण विभागसँग जनमुखी कन्ट्रक्सनले आर्थिक वर्ष 2071-72 खासकुसमा गाविसका 9 वटै ओडामा विद्युतीकरण गर्ने सम्झौता गरेको थियो। तोकिएको समयमा काम शुरू गर्न नसके पनि आगामी तोकेको समयमा काम सम्पन्न गर्न नसके पनि आगामी फागुन महिनाभित्र काम सम्पन्न गर्ने गरी तेस्रो पटक फेरि म्याद थप गरिएको छ। निकुञ्ज क्षेत्रभित्र पोल विस्तार गर्ने विषयमा अब तत्कालै निकुञ्ज र सामुदायिक विद्युतीकरण विभागसँग सम्झौता हुने भएपछि अवरुद्ध विद्युतीकरणको कामले गति लिने कुसुम ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष तेज बहादुर सुवेदीले जानकारी दिनुभयो। कुसुम ग्रामीण विद्युत सहकारी संस्थासँगको समन्वयमा विद्युत प्राधिकरण सामुदायिक विद्युतीकरण र ठेकेदार बीच करिब 3.5 करोडमा ठेक्का सम्झौता भएको थियो। बुटोल कोलपुर 132 केभी दोस्रो सर्किट आयोजना अन्तर्गत खासकुसमा 2 बैरियामा निर्मित सब स्टेशनबाट उक्त गाविसका 2825 घरदुरीलाई विद्युत सेवा उपलब्ध गराउने विभागको लक्ष्य छ। निकुञ्जभित्र रूख काट्न नपाउँदा काम ढिलाइ भएको सामुदायिक विद्युतीकरण विभागका प्रमुख रामेश्वर प्रसाद कलवारले बताउनुभयो। मन्त्री परिषदको बैठकले 4 महिना अघि नै निकुञ्जभित्रका रूख व्यवस्थापन गर्न स्वीकृति दिइसकेको छ। मन्त्री परिषदको बैठकले स्वीकृति दिए पनि निकुञ्ज र विभाग बीच सम्झौता हुनुपर्छ। कलवारले भन्नुभयो दशैंपछि सम्झौता भएपछि कामले गति लिनेछ। विद्युतीकरणका लागि 80% फिल्डको काम सकिसकेको संस्थाका अध्यक्ष सुवेदीले बताउनु भएको छ। पश्चिम डायरीमा धानको मूल्य तोक्न किसानको दबाव।
हामीलाई त अब आजभोलि तोक्दै ठिक हुन्छ किन नकाट्दैमा भाउ तोक्दै बल्ल व्यापारीहरूले हामी किसानलाई ठग्न पाउन।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नशा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आईभीपी यूभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके
फोन नम्बर 081414007 र 98482363389।
साँझ पनि डाक्टर, बिहान पनि डाक्टर, दिउँसो पनि डाक्टर, राति पनि डाक्टर, त्यहाँ त पुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घण्टै स्वास्थ्य उपचार गर्नको लागि खेजरा टेलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घण्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घण्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा, पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081560063 खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाँके।
साथै विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त नेपाली जनहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै यस कार्यक्रममा प्रवेश गर्नका लागि त्रिविद्वारा लिइने इन्ट्रान्स इक्जामको निशुल्क तयारी कक्षाहरू सञ्चालन भइरहेकोले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्। कक्षा सञ्चालन एजेट 10 गतेबाट भइरहेको छ। स्थान कलेजको आफ्नै भवन, सम्पर्क बाँके बागेश्वरी कलेज, सुर्खेत रोड, नेपालगञ्ज, वाटिका होटलको ठिक अगाडि। सम्पर्क फोन नम्बर 081520570, 98582833 र 98582705।
थाहा पाउनुभयो
के कुरा?
सिद्धार्थ ब्याङ्कले 6.5% ब्याज प्रदान गर्ने सिद्धार्थ प्रिमियम मुद्दती खाता ल्याएछ नि।
हो र, सिद्धार्थ ब्याङ्कले नै 6.5% ब्याज दिने भएपछि अरू के नै चाहियो र?
म त आजै गएर 2 वर्ष मुद्दती खाता खोल्छु। अनि तपाईँ नि?
सिद्धार्थ ब्याङ्क, तपाईँको समृद्धिको सहयात्री।
साथै विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त नेपाली जनहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
आफ्नो संसार सजाऊ
पशुपति पेट्स खुशी का रंग हरू।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेका किसानहरूले तत्काल धानको खरिद मूल्य निर्धारण गर्न खाद्य संस्थानलाई आग्रह गरेका छन्। खाद्य संस्थानले ढिलागरी मूल्य निर्धारण गर्दा आफूहरू व्यापारीलाई सस्तोमा धान बेच्न बाध्य हुनुपर्ने भन्दै समयमै मूल्य निर्धारणको माग गरेका हुन्। खगेन्द्र दाहालको रिपोर्ट।
बागेश्वरी पाँच मनकामनापुरका हिरालाल खडेलले एक बिघा क्षेत्रफलमा धान लगाउनु भएको छ। वार्षिक 7-8 क्विन्टल बिक्री गर्ने उहाँ 1500 रुपियाँ क्विन्टलदेखि 1800 सम्ममा बिक्री गर्ने गर्नुभएको छ। धानको मूल्य निर्धारण समयमै नहुँदा किसानलाई समस्या पर्ने गरेको छ। खाद्य संस्थानले धानको भावदर तोकेपछि मात्र व्यापारीहरूले केही मात्रामा बढाउने गरे पनि त्यति बेलासम्म आफूहरूले धान कम मूल्यमै बिक्री गरिसक्ने कणेल बताउनुहुन्छ।
भावमा हामीले तपाईँको यहीँ व्यापारीहरूले लिने हुन्छ र कहिले 15 कहिले 16 17 18 भन्दा बढी जान्दैन। धेरै समय छ माथि तोक्ने कि होइन कहिले तोक्ने हो त्यो थाहा हुन्न हामीलाई। समस्याले गर्दाखेरि व्यापारीसँग आएर बुझ्नुपर्छ। अलिक छिटो तोक्दैन ढिलो तोकिदिन्छ।
धेरै किसानको खेतमा लगाएको धान पाकिसकेको छ। कृषकसँग भनेको बेला पैसा नहुने भएकाले पनि चाडपर्व मनाउन घर खर्च चलाउन ऋण काटेर काम चलाएका हुन्छन्। धान पाकिसकेपछि कृषकलाई बिक्री गर्न नै हतार हुन्छ। यो समयमा नै धानको मूल्य निर्धारण गरिए केही रकम भए पनि बढीमा बिक्री गर्न पाउने पुनः कृषक हिरालाल कणेल बताउनुहुन्छ।
हामीलाई त अब आज तोक्दै ठिक हुन्छ किन कोही किसानको धान पाकिसक्यो अब कसैको समस्या छ कसैले के कोही किसानले के हुन्छ हुनुहुन्छ भने तँलाई धान पाकिदिउँला समस्या परेछ भन्छ। चाडबाड आइरहेको छ त्यसमा मलाई धान पाकिदिउँला धान बारीमा छ धान अवश्य बेच्ने धान आउँछ भनेपछि उसले आफूलाई चाहिने 2-4 सय खर्च लिएर गएको हुन्छ। उसैको भाउ दिनुपर्छ त्यस्तो भयो भने भारत सरकारले ढिलो तोक्नाले किन अलिकति किसानको लागि नि मर्क परेको हुन्छ। धान अब भयो किसानको भनेपछि नकाट्दैमा भाउ तोक्दैछ व्यापारीहरूले हामी किसानलाई ठग्न पाउन।
किसानलाई धान काटेर बिक्री गर्नुपर्ने हुन्छ भने सरकारले अन्तिममा आएर धानको भाउ तोक्ने प्रचलनमा छ। यसरी मूल्य निर्धारण गर्दा किसानलाई मर्का पर्ने रनियापुर 2 ठाकुरपुरका कृषक केशव आचार्यको भनाइ छ। उहाँ भन्नुहुन्छ कार्तिकको दोस्रो हप्तासम्म भए पनि धानको मूल्य निर्धारण गरिनुपर्छ।
किसानहरूलाई काटेर झाँटेर तुरुन्तै बेच्नुपर्ने आवश्यकता हुन्छ पैसाको। खाद्य संस्थानले गएर माघतिर गएर लास्टतिर गएर मूल्य निर्धारण गरिदिन्छ र त्यतिसम्म त किसानले सस्तो मूल्यमा बेचिसकेको हुन्छ। अलिकति पहिले मूल्य निर्धारण राम्रो तरिकाले मूल्य निर्धारण गरिदिए हुन्थ्यो भन्ने किसानको हो। असोजको अन्त्यमा भइसक्यो आजभोलि भइजाइ भन्दा पनि अब पहिलाको सिजन हल्का हेरेर तपाईँको कार्तिकको दोस्रो हप्तासम्म त प्रायः मार्केटमा आइसक्छ धान। त्यतिखेर मिलाएर तोकिदियो भने
बागेश्वरी पाँच डिगाउँका कृषक निर्मल खनालले 10-12 क्विन्टल धान वर्षेनी कम भावदरमा बिक्री गर्ने गर्नुहुन्छ। उहाँको आमदानीको स्रोत भन्नु नै धान उत्पादनपछि बिक्री भएको पैसा हो। साना किसानलाई पैसाको आवश्यकता चाँडै पर्ने भएकाले पनि धानको दर भाउ पर्खिरहन नसक्ने उहाँ बताउनुहुन्छ। त्यसले गर्दा किसानले घाटा बेहोर्नु परेको उहाँको भनाइ छ। राज्यले समयमै धानको दर रेट नतोक्दा प्रति क्विन्टल 300-400 किसानले मार खेप्न परेको कृषक खनाल बताउनुहुन्छ।
सारा घाटा खेप्नु पर्छ किसानले। अब यसमा चाहिँ राज्यले समयमै चाहिँ धानको चाहिँ मूल्य निर्धारण गरिदिने हो भने अब व्यापारीहरूले चाहिँ किसानहरूलाई चाहिँ ठग्न पाउने अवसर हुने थिएन। योभन्दा तल खबरदार तिमीहरूले चाहिँ किसानलाई चाहिँ रेट दिन मिल्दैन, राज्यले तोकेको रेट दिनुपर्छ भनेर मोटाको कति मसिनाको कति दाम तोकिदिएपछि त किसानलाई 200-400 पनि राहत हुन्छ नि। होइन अब यहाँ चाहिँ राज्यले त्यो भाउ नतोक्दाखेरि चाहिँ किसानले कम्तीमा पनि पर क्विन्टल 300-400 चाहिँ मार खेप्नै पर्छ। 2100 छ भने उनले चाहिँ 16-17 त्यहाँभन्दा बढी त हाल्दैनन् व्यापारीले त, अनि त्यो मार त किसानलाई भयो। अनि किसानले पाउनुपर्ने मूल्य पाएन, अन्तिममा गएर त्यही मूल्य व्यापारीले लिन्छ।
खाद्य संस्थानले समयमै धानको खरिद मूल्य निर्धारण गर्न किसानहरूको माग छ। समयमै धानको खरिद मूल्य निर्धारण गरिए व्यापारीबाट ठगिनुपर्ने बाध्यता टर्ने किसानहरूको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले आफू मातहतका केन्द्रीय क्षेत्रीय उपक्षेत्रीय अञ्चल एवं जिल्ला स्तरका सबै अस्पतालमा फार्मेसी निर्देशिका अनुसार आफ्नै औषधि पसल अर्थात फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ। अस्पताल आफैले फार्मेसी सञ्चालन नगर्दा बिरामीले चर्को मूल्यमा औषधि खरिद गर्नु परिरहेको भन्दै मन्त्रालयले आफू मातहतमा सञ्चालित सबै अस्पताललाई आगामी छ महिनाभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न परिपत्र गरेको छ। स्वास्थ्य मन्त्री गगन कुमार थापाले यसबारे जानकारी दिँदै आफूले छ महिनाभित्र मन्त्रालय मातहतमा सञ्चालित सबै अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गरिसक्न निर्देशन दिएको र यसको अनुगमन समेत गर्ने बताउनुभयो। यसका लागि मन्त्रालयले केन्द्रीय क्षेत्रीय उपक्षेत्रीय र अञ्चल अस्पताललाई क्रमशः 30 लाख 25 लाख 20 लाख र 15 लाख रूपियाँ बिउ पुँजी अर्थात सिड मनीका रूपमा पठाइसकेको छ।
नवरात्रिको अन्तिम दिन विजयादशमीका दिन बर्दियाको गुलेरियास्थित भादा नदीमा 200 भन्दा बढी दुर्गा माताको मूर्ति विसर्जन गरिएको छ। ट्याक्टरमा राखेर लगिएका मूर्ति भादामा सेलाइएका थिए। हजारौं सर्वसाधारण सरयू घाट पुग्दा 2 घण्टा यातायात समेत प्रभावित भएको थियो। यस्तै अघिल्ला वर्षभन्दा अहिले मध्यपश्चिमवासीले शान्तिपूर्वक दशैं मनाएको अर्को खबर छ। क्षेत्रीय प्रहरी प्रमुख माधव प्रसाद नेपालले शंकास्पद स्थानका नागरिक संघको सहकार्य व्यापक प्रहरी परिचालन भूगोल विशेष सुरक्षा योजना लागू गरेका कारण अप्रिय घटना हुन नपाएको बताउनुभयो। क्षेत्रीय प्रहरी प्रवक्ता दिवाकर सिंहले मध्यपश्चिमका 15 जिल्लामा ठूला सवारी दुर्घटना र जघन्य अपराधका घटना नभएको बताउनुभयो। उहाँका अनुसार दशैंभर बर्दिया दाङ र सुर्खेतमा सवारी दुर्घटना चारजना घाइते भएका थिए। त्यस्तै सल्यान र बर्दियामा खुकुरी प्रहारबाट 2 जना घाइते भएका थिए। उता कालीकोटमा चाहिँ टीकाको आशिष यसपालि बाल विवाह अन्त्य होस् भनेर दिइयो। महिला हिंसा विरूद्धको अभियान स्वरूप सरकारवालाले बाल विवाह न्यूनीकरणका शुभकामना त्यहाँ आदान प्रदान गरेको तुलाराम पाण्डेले कान्तिपुरमा लेख्नु भएको छ। यस्तै नेपालगंजमा बाँके र बर्दियाका हिन्दू र मुस्लिम समुदायले एकै दिन दुर्गाका मूर्ति र मोहरममा राखिएका ताजिया विसर्जन गरेको अर्को खबर पनि छ। पश्चिम डायरीमा सुरक्षा योजनाको प्रभावकारिता,
सुरक्षा त राम्रो गरेछ तर कुनै कुनै ठाउँमा पनि घटना घटेछ दुई ठाउँमा
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
चाडबाड आउँछन् जान्छन् फेरि आउँछन् जान्छन्, हजुरले मैले भनेको कहिले मान्नु भएन।
थाहा छ तिम्रो कुरा, त्यही साडी सुटको कुरा त गर्न खोजे होला, मैले ल्याएको छैन र।
ल्याउनु त ल्याउनु भएको छ तर नवदुर्गा इन्टरप्राइजबाट ल्याइनु भएको छैन।
हजुर, हाम्रो यहाँ सुटिङ सर्टिङ साडी सुट ड्रेस मेटेरियलको थोक तथा फुटकरमा बिक्री गरिन्छ। सम्पर्क नवदुर्गा इन्टरप्राइजेस, न्यू रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-525-561-98-584-244।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धुम्बोजी नेपालगंज।
हजुर, अब मल्टी कलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टी कलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगंजमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टी कलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
आउन त दिउ त्यो मान्छेलाई, आज पनि ठग्नु भएछ, अब त जति फकाए नि मान्ने होला छैन के रे।
ओहो, आज त ढिलो पो भइहाल्यो। सुन त, लौ यो सामान राख।
वाउ, कस्तो राम्रो कपडा, कहाँबाट लिएर आउनु भयो?
न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकबाट लिएर आएको।
मैले पनि त्यही जाउँला भनेर हजुरलाई कुरेर बसेको थिएँ, एक्लै जानु भएछ है?
त्यहाँको बारेमा धेरै सुनेको थिएँ, हेर्न मात्रै गएको थिएँ, सामान मन पर्यो लिइहालेँ, अर्कोचोटि सँगै जाउँला नि।
मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगंज, महिला र पुरुषहरूको फेसनसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ र व्यक्तिको शारीरिक बनोट अनुसार लुगा डिजाइनिङ गरिन्छ। डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98-6-53-999।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद।
नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठको पावन अवसरमा बजारो गाविसका खेल प्रेमी युवाहरूद्वारा आयोजित दोस्रो पुरुष भलिबल प्रतियोगिता यही कार्तिक 10-11-12 गते सञ्चालन हुने भएकाले सम्पूर्ण खेलाडी तथा खेल प्रेमी महानुभावहरूलाई सादर आमन्त्रित गरिन्छ।
स्थान बागेश्वरी मावि, पजारू 5, जाजरकोट।
प्रमुख अतिथि माननीय सभासद राजीव विक्रम शाह, जाजरकोट क्षेत्र नम्बर 2।
टिम दर्ता गर्ने अन्तिम मिति 2073 कार्तिक 9 गते बेलुकी 5 बजेसम्म।
थप जानकारी का लागि
महेश अधिकारी,
जय बहादुर अधिकारी,
हेमराज अधिकारी, पदम बहादुर अधिकारी, न्याउली नारायण अधिकारी, मान बहादुर अधिकारी।
सम्पर्क नम्बर
98436-72274,
97-41-072-094।
प्रायोजक जाजरकोट मेडिकल हल, दशहरा 8 थलह जाजरकोट, साबित्रा अधिकारी रेग्मी, हिम शेरचन, गीता गिरी शेरचन।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वलाई लक्षित गरी असोज 1 गतेदेखि जिल्लामा विशेष सुरक्षा योजना लागू गरिरहेको छ। यसपालि दशैंका बेला नेपालगंज बसपार्क नजिक एउटा घरमा चोरी भएको बाहेक अन्य हिसाबले शान्त र सुरक्षित रह्यो। जिल्ला प्रहरी कार्यालयले लागू गरेको विशेष सुरक्षा योजनाको प्रभावकारिताबारे सुनौ नागरिक आवाज।
प्रदीप कुमार सापकोटा। त्यो त एकदम सराहनीय छ, अब राम्रो पनि छ होइन। यो दसैँ तिहारको बिचमा धेरै चोरीहरू घटना भइरहेका छन्। अहिले भर्खर यहाँ पनि चोरी भएकै छ। अब चोरहरूले खास गरेर यो चाडपर्वलाई लक्षित गरेरै योजना बनाएका हुन्छन् होइन। त्यति बेला अलिकति अब प्रहरी प्रशासनले ध्यान पुऱ्यायो भने जनतालाई राम्रै हुन्छ।
रमेश भुर्देल। चाडबाडको बेलामा चाहिँ अब यसरी रणनीतिक प्रहरीले ल्याउनु भनेको राम्रो पक्ष हो। अब यसमा के हुन्छ भने यस्तो यस्तो मौकामा मात्रै नभएर अरू अरू बेलामा पनि, जस्तै अब यस्तै चाडबाडको बेला तिहार आउँदैछ, छठ आउँदै होइन, जे छ राम्रो रणनीति प्रहरीले ल्याएको।
ललन झा। सुरक्षा त राम्रो गरेछ, तर कुनै कुनै ठाउँमा पनि घटना घटेछ दुई ठाउँमा, अरू यतातिर केही सुने छैन, अरू सब ठिकै छ।
लिला भुर्तेल। मलाई ठिकै लागेछ, ठिकै भन्नाले नै खासै ठिकै त होइन, अब त्यति राम्रो लागेको छैन, हल्का फल्का मात्रै भएको छ, त्यति राम्रो सुरक्षा पाइयो होइन भन्नाले। अब यसो रोडहरूमा भित्रभित्र यताउता के हुन्छ नि, त्यस्तो अलि बढी कडा भएको छैन।
हजुर शेख, हाम्रो नेपालगञ्जको पुलिसले बडा राम्रो व्यवस्था मिलायो, कोही किसिमको यस्तो गरेन। एक राम्रो हजुर, बहुतै राम्रो भयो।
तिमीले फ्याट कुर्मी, चाड पर्व दियो, दसैँ अब यो मोहरम त राम्रो मनायो नै, सुरक्षा राम्रो दियो, यसमा बल्ब टाकी हुने सुरक्षा हुँदै हुँदै बेलारी गाविसमा 6 घर एकै रातमा चोरी भयो अस्ति नै, त्यसको लागि के भन्ने सुरक्षा हो कि? अब यता बजारतिर त ठिकै छ, गाउँतिर कमजोर जुवा तास गाउँ गाउँमा भइरहेछ, यता केही भन्छ जुवा ल्याइ निर्मूल पार्छौँ केही हुँदैन, हाम्रो गाउँमा भइरहेछ।
दाङको तुलसीपुरमा 16 बाल श्रमिकलाई उद्धार गरी पुनर्स्थापना गरिएको छ। नगरलाई सन् 2017 भित्र बालमैत्री नगर घोषणा गर्ने अभियान अन्तर्गत तुलसीपुर बजारका होटल, घरेलु श्रम, घरेलु बाल श्रम, घर निर्माण र कृषि फार्ममा काम गर्ने 14 मुनिका बालबालिकालाई उद्धार गरी पुनर्स्थापना गरिएको तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बताउनुभयो।
जाजरकोटका नायकबाडा, सकला, रामीडाँडा, रोकाया गाउँ, पजारू, कोरताङ, मजकोट, दह, गर्खाकोट, सुवानाउली, दशेरा, सालमा लगायतका दुर्गम गाविसहरूमा चामल अभाव भएको छ। लामो खडेरीका कारण हिउँदे बालीको उत्पादन शून्य हुनुका साथै खाद्य संस्थानले मौसम प्रतिकूल भन्दै अनुदानको चामल डिपोमा पुर्याउन नसक्दा चामल अभाव भएको हो। सदरमुकामको गोदाममा भने 2400 चामल थन्किएको छ।
नक्कली रूपियाँ सहित प्रहरीले कञ्चनपुरमा 2 पक्राउ गरेको छ। उनीहरूलाई गत सोमबार नोट सार्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका गड्डा चौकीमा रहेको सठै काउन्टरबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा डरलधुराको परशुराम नगरपालिका साथ जोगबुडाका भीमबहादुर धामी र कञ्चनपुर बेतकोट नगरपालिका चक्र महत्ता रहेको प्रहरीले जनाएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। पश्चिम नेपालको सबैभन्दा ठूलो र पुरानो व्यापारिक नगर नेपालगंजलाई सफा शहर कसरी बनाउन सकिएला? आजको नागरिक मतमा नेपालगंज उपमहानगरपालिका 5 गणेशपुरका ईश्वर पौडेलको विचार।
नेपालगंजलाई सरसफाईयुक्त गराउनको लागि सबभन्दा पहिला जनचेतना फैलाउनु पर्यो र सर्वप्रथम त अब स्थानीय निकायहरूले, जस्तै अब पहिला चाहिँ नगरपालिका थियो, अहिले उपमहानगरपालिका छ, र वास्तवमा हेर्दाखेरि नगरपालिका भन्दा नि अहिले चाहिँ उपनगरपालिका भइसके पश्चात झन् सरसफाईमा ध्यान नदिएको जस्तो लाग्छ। अब त्यसमा सम्पूर्ण अब कर्मचारीहरूलाई खटाउन पर्यो र त्यसपछि स्थानीयहरूलाई चाहिँ सबैलाई जनचेतना फैलाउनु पर्यो। सफाईबाट अब सरसफाई नगरेपछि यस्ता किसिमका रोगहरू लाग्न सक्छन्, यस्तो हुन्छ, हरेक कुराहरू बुझाउनु पर्यो सबैलाई। तत्पश्चात विभिन्न किसिमका कार्यक्रमहरू राख्न पर्यो र सम्पूर्ण यस्ता किसिमका जनचेतनामूलक कार्यक्रम यो जनचेतनासँग फैलिएको कारणले गर्दाखेरि नै यो जनचेतनामूलक कार्यक्रम अगाडि बढाएर मात्र यो चाहिँ सफल हुन्छ। यो बजारमा हेर्दाखेरि सरसफाई चाहिँ पहिलाको भन्दा पनि नाजुक जस्तो देखिन्छ। अहिले बाटोभरि फोहोरहरू थुप्रेका हुन्छन् पुरा नाली भरि चाहिँ फोरै फोर हुन्छ। नाली कहिले सफा हुँदैन, वर्षको एक पटक मात्रै बर्खा आउने बेलामा नाली सफा गरिन्छ, अरू बेलामा सफा गरिन्न। चारैतिर फोहोरको डुङ्ग्रो फोहोरको थुप्रो हुन्छ होइन, र यसमा चाहिँ खासै चाहिँ सुधार भएको जस्तो लाग्दैन।
यिनै खबरसँगै बिहानको पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णालीको स्याउको भाव बढ्यो, जुम्ला र डोल्पामा यसपालि उत्पादन घट्यो, कोसेली बन्दै मोगोका स्याउ जिल्ला जिल्लाबाट करोडौंको स्याउ निर्यात।
बाँकेमा खुला दिशामुक्त अभियान फेरि सुस्तायो, दार्चुलाको नौगाड दोस्रो जलविद्युत आयोजनाको निर्माण कार्य शुरू।
बाँकेको खासकुसमा गाविसमा चालु आर्थिक वर्षमै बत्ती बल्ने ग्रामीण विद्युतीकरण सम्झौताको म्याद तेस्रो पटक थप गरियो।
र जाजरकोटको दुर्गम गाविसमा चामल अभाव, बर्दियाको गुलेरिया स्थित राष्ट्रिय वाणिज्य बैंकबाट 5 लाख रुपियाँ गायब।
पश्चिम डायरी कृष्णसार fm.org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि आफूले चाहेको बेला सुन्न सकिन्छ।
हवस्त, प्राविधिक सहयोगी गोपीसँगै प्रिया र म तुला बिदा हुन्छौ। आज असोज 28 गते शुक्रबार, अक्टोबर 14 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार FM।